दिस कम्प्युटर, त्यस कारणले यहाँ फेरि त्यो गर्नु पर्यो। हुन्छ, हुन्छ, हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ यो वचन हामी जो आज सुन्न गइरहेका छौँ। अनि धेरै जस्तो म के कुरा भन्दै थिएँ भनेदेखि, हामीले धेरै जस्तो चाहिँ आत्मिकी वृद्धिको बारेमा, क्रिस्चियन चाहिँ वास्तवमा के हो, परमेश्वरले हामीलाई कसरी उद्धार गर्नुहुन्छ, हामीमा क्रिस्चियनिटी अथवा परमेश्वरप्रतिको विश्वास कसरी सुरु हुन्छ र कसरी त्यो परमेश्वरको राज्यमा हामी वृद्धि हुँदै जान्छौँ, हामीले धेरै कुराहरू हेरिरहेको थियौँ। कतिचोटि हामीले आत्मिकी लडाइँको बारेमा हेरिराखेका छौँ, हामीले परमेश्वरको चरित्रको बारेमा, एट्रिब्युट्सको बारेमा हेरिराखेका छौँ। तर आज तपाईँलाई परमेश्वरको बोलावट हाम्रो जीवनमा, अनि पहिलो कुरा त हामी पहिलो के भन्छ एफिसी एक अध्यायको चारमा चाहिँ परमेश्वरको बोलावटको बारेमा यस्तो लेखिएको छ, त्यो चाहिँ हामीलाई परमेश्वरले चुन्नु भएको बारेमा। तपाईँलाई म मेरो एफिसी एकको चारमा तपाईँले धेरैलाई यो पद आउँछ होला, मैले यहाँ स्लाइडमा राखेको छैन, तर म यो पढ्न चाहन्छु। उहाँको सामुन्ने पवित्र र निष्कलङ्क हौँ भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको सामुन्ने पवित्र र निष्कलङ्क हौँ भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै, भनेको चाहिँ तपाईँ र म जो परमेश्वरमा उद्धार पाएर उहाँको परिवारमा सहमति भयो, के भन्छ त्यसलाई, संलग्न भएका छौँ, उहाँको परिवारको अधिकार पाएका छौँ, छोराछोरी भएका छौँ। वचनले त्यही भन्छ, जतिले येशूलाई ग्रहण गरे उनीहरू परमेश्वरका छोराछोरी हुन्। अनि यो एकदमै ठुलो मौका हो, हाम्रो लागि ठुलो आशिष हो, येशू ख्रिस्टद्वारा हामी परमेश्वरको स्वर्गीय सन्तान हुन्छौँ। अनि जुन जीवन हामीले परमेश्वरद्वारा पाउँछौँ येशू ख्रिस्टको क्षमा, उहाँको बलिदानबाट कमाएको, हामी परमेश्वरको छोराछोरीको योग्य हुन्छौँ र हामी परमेश्वरको परिवारमा सदाको लागि गाभिन्छौँ। तर यहाँ यो पदमा भनिएको कुरा, संसारको उत्पत्तिभन्दा अघिबाटै भन्ने शब्द, संसारलाई सृष्टि पनि नगर्दा, जब संसार उत्पत्ति एक अध्यायमा परमेश्वरले सृष्टि गर्नुभयो, त्योभन्दा अगाडि परमेश्वरले तपाईँ र मलाई चुन्नु भएको, अनि त्यसको उद्देश्य चाहिँ हामी पवित्र र निष्कलङ्क, परमेश्वरको सामु पवित्र र निष्कलङ्क, किनभने परमेश्वरको सम्बन्धमा आउने कुरा नै पवित्रतामा मात्रै सम्भव छ। हिब्रूमा हामीले त्यो कुरा सिक्छौँ। अनि अर्को यो बोलावटको कुरा गर्दै गर्दाखेरि तपाईँलाई मैले अर्को एउटा पद पढ्न चाहन्छु, यो बोलावटको कुरा छ, यहाँ एफिसी चारको एक पदमा, एपिसी चार अध्यायको एक पदमा, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाएका छौ त्यो त्यही योग्यको जीवन यापन गर। यहाँनिर जुन बोलावटमा बोलाइएका छौ हामीले जिउनु पर्ने चाहिँ हाम्रो उद्देश्य जे छ उहाँले बोलाउनु हुँदा त्यो उद्देश्य अनुसार जिउनु पर्ने भनेर यहाँ लेखिएको छ। अनि तपाईँलाई एउटा अर्को पद पनि पढ्न चाहन्छु, अनि त्यसपछि हामी यो आजको खास विषयमा लाग्नेछौँ। अर्को पदमा के छ भनेदेखि, प्रेरितमा बोलावटको कुरा गर्दै गर्दाखेरि प्रेरितको पुस्तकमा हामीलाई थाहा छ, प्रेरित एकको आठ हामीले जहिले पनि हेर्ने गरेका छौँ, हामी धेरैलाई त्यो पद आउँछ। येशू प्रभु स्वर्ग जानुभन्दा अघि अन्तिम कुरा चेलाहरूलाई उहाँले भन्नुभएको यहाँ लेखिएको छ, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीले शक्ति पाउनेछौ र तिमीहरू जेरुसलेममा, सारा यहुदीमा, सामरिया र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी बन्नेछौ। यहाँनिर पहिलो कुरा, हामी मुख्य कुरा चाहिँ येशूको साक्षी बन्ने, गवाही बन्ने, येशूलाई प्रतिनिधि गर्ने, येशूलाई चिनाउने, येशूको निम्ति खडा हुने, साक्षी भन्दाखेरि ती कुराहरू। तर त्यो खडा हुन, गवाही हुन, साक्षी हुन, येशूको पक्षमा बोल्नलाई, येशूको निम्ति बोल्नलाई हामी आफ्नै शक्तिमा होइन, तर पवित्र आत्मा हामीमा आउनु भएपछि, अनि हामी कहाँ कहाँ साक्षी हुन्छौँ ती कुराहरू यहाँ लेखिएको छ। त्यसकारण यो सबै कुराले के गर्छ भनेदेखि परमेश्वरबाट तपाईँ र मेरो लागि बोलावटको कुरा गर्छ। त्यसकारणले यहाँनिर हाम्रो बोलावट एउटा कुरा त परमेश्वरको अगाडि पवित्र निष्कलङ, तब मात्र हामी परमेश्वरको परिवार उहाँका छोराछोरीको योग्य हुन्छौँ। परमेश्वरसँग सम्बन्ध हाम्रो हुन्छ, सङ्गति हुन्छ, हामीले उहाँबाट पाउने जीवन पाउँछौँ जो येशु प्रभुले हाम्रो लागि बलिदान गर्नुभयो। अब यो बोलावटमा अरू कुरा के छन्? थुप्रै कुरा छन्। तर तपाईँलाई म आज चाहिँ हाम्रो बोलावटको सम्बन्धी कुरा गर्दाखेरि साक्षी हुने, यो साक्षी भन्ने बित्तिकै चाहिँ साक्षी पहिलो कुरा त साक्षी भनेको चाहिँ कुनै सत्य तथ्यको निम्ति खडा हुनु, त्यसलाई प्रमाणित गर्नु, होइन साक्षी मैले देखेको छु यो हो भनेर प्रमाणित गर्नु, त्यही गवाही पनि त्यही भन्छ। तर यहाँनिर साक्षी चाहिँ के हो भनेदेखि हामी येशुको निम्ति साक्षी हुने भनेको मानिसहरूको अगाडि येशुलाई प्रस्तुत गर्ने अथवा उहाँको निम्ति खडा हुने, उहाँको निम्ति बोल्ने, अनि त्यो कुरा चाहिँ गवाही हुने कुरा छ। त गवाही हुने कुरा चाहिँ दुई किसिमले हुन्छ, एउटा चाहिँ बोलीबाट घोषणा गरिन्छ, अर्को चाहिँ जीवनबाट प्रदर्शन गरिन्छ। तपाईँले कुनै पनि व्यक्ति कुनै एउटा विशेष तालिम पाएको छ भनेदेखि त्यो मान्छेको हिँडाइ बोली सबै कुरा तपाईँले थाहा पाउनुहुन्छ कि यो मान्छे सिपालु छ, यसले तालिम पाएको छ। मानिसको जीवनद्वारा त्यो मान्छेको बारेमा भन्न सकिन्छ। त्यस्तै तपाईँ र मेरो जीवन पवित्र आत्मा पाएपछि पाएको शक्तिले चाहिँ हामी के हुन्छौँ? येशुको स्वभाव पाउँछौँ, हामी प्रेममा बढ्छौँ, हामी येशुको चरित्रमा बढ्छौँ। त्यसको मतलब मानिसहरूको अगाडि येशुको चरित्रलाई हामी प्रदर्शन गर्छौँ, डेमोन्स्ट्रेसन गर्छौँ। एउटा त बोलीबाट घोषणा गर्छौँ, यो सौ गवाईको कुरा। तर यहाँ एउटा पोइन्ट के छ भनेदेखि येशु प्रभुले यति धेरै जोड दिएर भन्नुभएको कुराहरू चाहिँ हामी गरेका छौँ कि छैनौँ, यो कुरो अलिकति सम्झाउने विचार मैले गरेको थिएँ कि हामी मुक्ति पाउने कुरामा त चासो राखेका छौँ, हामी मुक्तिमा बढ्ने, होइन हामी परमेश्वरमा गहिरो हुने, आशिषित हुने अथवा उहाँको विश्वासमा परिपक्व हुने, अझै परमेश्वरको नजिक हुने, यो सबै कुरा हामी विचार गर्छौँ। तर अरू के कुरा छ जुन चाहिँ प्रभु येशूले दिनुभएको आज्ञामा छ, बोलावटमा छ, तपाईँ र मलाई त्यो साक्षी हुने कुराको बारेमा त्यही एक दुईवटा म बाँड्न चाहन्छु। वा पहिलो कुरा चाहिँ हामी यताबाट सुरु गरौँ। हामी साक्षी हुने भनेको चाहिँ वास्तवमा नै दुईटा उद्देश्य हरेक व्यक्तिको जीवनमा जन्मिएपछि शरीरमा, एउटा चाहिँ येशू ख्रिस्टलाई चिन्ने, त्यो मात्रै जीवनको प्राप्त गर्ने एउटा माध्यम, येशु बाहेक अरू कुनै कुरामा जीवन छैन। पहिलो कुरा त अनन्त जीवन येशुमा मात्रै छ, पापबाट बच्ने बाटो येशुमा मात्रै छ, बाइबलमा त्यसको बारेमा क्लियर छ। अब यहाँनिर येशुलाई चिनाउने कुरा दोस्रो पोइन्ट, अनि जुन चाहिँ येशु प्रभुले सबै ठाउँमा भन्नुभएको छ, ती चेलाहरू जो 3.5 वर्ष येशु प्रभुसँग बसेका थिए उनीहरूको जीवनद्वारा प्रेरितको पुस्तकमा जुन प्रेरित 1:8 तिमीहरूले पवित्र आत्मा पाएर शक्ति पाउनेछौ, त्यसपछि तिमीहरू मेरो लागि गवाही हुनेछौ, त्यो गवाही चाहिँ जेरुसलेममा, यहुदियामा, सामरिया र संसारको अन्तसम्म, अनि आज 2000 वर्ष पछाडि हामी फर्केर हेऱ्यौँ भने हामीलाई थाहा छ ती प्रेरितहरू जो येशु प्रभुका चेला थिए उहाँसँग 3.5 वर्ष बिताएका थिए, तिनीहरूको गवाही चाहिँ साँच्ची नै शक्तिशाली थियो। वास्तवमा पेन्तिकोसको दिनमा जब पवित्र आत्मा उनीहरूले पाउँछन् प्रेरित 2 अध्यायमा, त्यसपछि पत्रुस उठेर प्रचार गर्छन्, पत्रुसको प्रचारपछि 3000 भन्दा बढी मान्छे विश्वास गर्छन्। त्यसकारणले सबभन्दा महत्त्वपूर्ण कुरा परमेश्वर प्रभु येशु संसारमा आउनुभएको चाहिँ संसारका सबै पापीहरूलाई उद्धार गर्न आउनुभयो, अनि त्यो कुराको आज्ञा दिनुभएको छ। त्यस कारण आज म हामीहरूलाई एउटा कुरामा विचार गर्नलाई म प्रयास गरिराखेको छु, परमेश्वरको वचन र परमेश्वरको आज्ञामा तपाईँ र मेरो लागि बोलावटमा यो अरूलाई ख्रिस्ट चिनाउने, सुसमाचार अरूलाई सुनाउने कुरा पनि कतिको महत्त्व छ, यो कुरो हेर्न कोसिस गरेका छौँ। अनि बाइबलमा त्यो अरूलाई ख्रिस्ट चिनाउने कुरा गर्नुपर्छ भनेर धेरै ठाउँमा लेखिएको छ, त्यो कुराहरू हामी एकछिन पढ्नेछौँ। तर यहाँनिर सुरुमा म तपाईँलाई भन्दैछु, मानिसहरूले किन सुसमाचार प्रचार गर्न डराउँछ अथवा गरिराखेका छैनन् त? यति ठुलो सुसमाचार जो स्वर्ग छोडेर परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो। वास्तवमा येशु ख्रिस्टको जुन कुरा छ बाइबलमा हामीले सुन्छौँ, जब क्रिसमस मनाउँछौँ, इस्टर मनाउँछौँ, सबै कुरा गर्छौँ, यति ठुलो कुरा छ। तैपनि तपाईँ र म आफूलाई विश्वास गर्छौँ, तर हामीले अरू कतिजनालाई सुनाउने गरेका छौँ, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। अनि त्यसकारणले हामी जतिसुकै वर्ष विश्वास गरेको भए तापनि हामी आज आफैलाई अलिकति जाँचौँ भन्ने मेरो विचार। अनि चाहे जतिसुकै अवस्था, कमजोर हौँ होइन, अनि समय नहोस् अथवा जानेको छैन, हामी परमेश्वरको अगाडि उभिएर आफैलाई परमेश्वरको अगाडि खुल्ला रूपमा राखेर रा, हामी विचार गरौँ कि हामीले गर्नुपर्ने कुरा हामीले गरिराखेका छौँ कि छैनौँ भनेर, होइन। त्यस कारण यहाँनिर तिनवटा पोइन्ट मैले लेखेको छु। यो तिनवटा पोइन्ट चाहिँ बाधा दिने कुराहरू, साक्षीको लागि बाधा दिइराखेको कुराहरूको बारेमा तिनवटा पोइन्ट यहाँ हामी देख्छौँ। एउटा चाहिँ डर, अनि डरको कुरा चाहिँ मानिसहरूमा किन डर भइराखेको हुन्छ भने उनीहरू कतिचोटि मान्छेले के भन्छ, अनि मैले विश्वास गरेको 42 वर्ष भयो, मलाई थाहा छ सुरुको दिनहरूमा मानिसहरूको अगाडि विशेष गरी अलिक ठुलो होइन आफूले मान्ने गुन्ने मान्छेहरू, नाता पर्ने काकाहरू, मामाहरू, उनीहरूलाई पहिलोचोटि सुनाउन अलिक गाह्रो भयो, अनि टिचरहरूलाई कलेजमा सुनाउन अलिक गाह्रो भयो। मलाई अहिले पनि सम्झना छ, तर मैले सुरुमै परमेश्वर, किन म नास्तिक थिएँ पहिला, त्यसो भए हुनाले परमेश्वरलाई भेटेको कुरा, परिवर्तन विश्वास गरेको कुरा धेरै ठुलो कुरा छ। त्यस कारण म कसैसँग डराउने पक्षमा थिएँ, परमेश्वरले मलाई साँच्ची नै साहस दिनुभयो, त्यो डरको कुरा मेरो जीवनबाट हटा। तर म जान्दछु धेरै मानिसहरू मेरै समयमा विश्वास गरेकाहरू, विद्यार्थीहरू, पछि विद्यार्थीबाट जागिर खाएकाहरू कतिजनाले भनेका छन्, उनीहरू काम गरेको ठाउँमा म क्रिस्चियन भनेर भन्न सकिराखेका छैनन्, उनीहरू आफ्नो परिवारलाई भन्न सकिराखेका छैनन्, डर। कतिजनाको हुनसक्छ यो होइन, जस्तो मेरो चाहिँ डर होइन होला, किनभने हाम्रो बेलामा चाहिँ सुसमाचार प्रचार गरेर झेलखान जान सकिन्थ्यो होइन। तर मलाई त यति धेरै जोस परमेश्वरले दिनुभयो, यो मैले गरेको भन्दिनँ म, तर मलाई परमेश्वरले यसरी उत्साहित दिनुभएको थियो। दोस्रो कुरा चाहिँ शक्तिको अभाव। वास्तवमा यो शक्तिको अभाव भनेको चाहिँ अघि त्यो सुसमत के अरे पवित्र आत्मा पाएपछि पाउने शक्तिद्वारा हामी गवाही बन्ने। वास्तवमा तपाईँ र मैले सुसमाचार सुनेपछि त्यो परमेश्वरको वचन भयो, जबसम्म एउटा विश्वासीको जीवनमा त्यो वचन चाहिँ जीवित भएर जीवनमा जिएको हुँदैन, शक्ति हुँदैन, किन पवित्र आत्माद्वारा चाहिँ हामी परमेश्वरको वचन अनुसार जिउँछौँ, पवित्र आत्माको शक्ति हामीमा आउँछ। त्यसकारण यो शक्तिको अभाव हुनेको मतलब चाहिँ पवित्र आत्मासँग निरन्तर संगति नहुने कुरा हो। अनि यो पवित्र आत्मासँग संगति हुनलाई चाहिँ तपाईँ र मैले पापलाई त्यागेर, संसारिक ढाँचालाई त्यागेर, Romans 12:1-2 संसारको ढाँचासँग नहिँडेर, परमेश्वरको पवित्र र सिद्ध इच्छा जानेर, पूर्ण रूपमा परमेश्वरलाई पछ्याएपछि परमेश्वरको आत्माले हामीलाई अगाई गर्नुहुन्छ। त्यो एकदमै महत्त्वपूर्ण, त्यसको अर्को विषय हो, म यति मात्रै भन्न चाहन्छु। मान्छेहरूले किन बोल्न सक्दैन, उनीहरू शक्तिको अभाव। अर्को चाहिँ यहाँनिर एक्सनमा कमी, मैले यो के भन्छ काम गर्नमा कमी भनेर लेख्न खोजेको, एक्सन लिन कमी भन्न खोजेको। यहाँ यो एक्सन भन्ने नेपालीमा के भन्नुपर्छ मलाई थाहा छैन, हामीले एक्सन गर्दैनौँ कुनै पनि कुरा, वी डोन्ट एक्ट, हामीले काम गर्दैनौँ कुनै पनि कुरालाई अगाडि बढाउँदैनौँ होइन। त्यस कारण त्यो कमी हुन्छ जहिले पनि होइन। अब धेरै जस्तो मान्छे अलिकति पछाडि बस्ने, अलिकति ठिकै बोल्ने, मान्छेलाई रिस नउठाउने, तर तपाईँले मलाई सोध्नुभयो भने म चाहिँ त्यस्तो छैन, एकदम अझै अहिले त अलिअलि उमेरले गर्दा होला अनि विभिन्न कुराले होला धेरै शान्त छु म, नत्र म धेरै हाई इनर्जी एकदम अगाडि बढ्ने मान्छे हो, जहाँ पनि जोसँग नि बोल्ने। अनि तपाईँलाई म कति कुरा सेयर गर्न चाहन्छु म यसको बारेमा, तर हामी त्यो केही मतलब छैन। त्यसैले हामी कसरी साक्षी हुन सक्छौँ यसको बारेमा एक दुईवटा बाइबलका पदहरू तपाईँलाई म भन्न चाहन्छु। अनि यो साक्षी हुनको लागि यो 7 पोइन्टहरू, र आज म खालि सुरु मात्रै गरिरहेको छु, यसलाई छोटो मात्रै थोरै मात्रै गर्छु भनेर तपाईँलाई म यो सबै पोइन्टको बारेमा एक्सप्लेन गर्न भ्याउँदिनँ। तर एउटा पोइन्ट म के भन्छु भने आज हामी वचन हेर्छौँ अहिले यो साक्षी हुने कुरा चाहिँ वास्तवमा परमेश्वरको वचनमा एकदमै महत्त्वपूर्ण आज्ञा हो हामी हरेकको लागि। यो कुरो त हामी हरेकले आज बुझ्न सकौँ र कुनै न कुनै रूपले हामी परमेश्वरको साक्षी हुने कुरामा डराउने होइन। अघि हामीले के हेरेको थियौँ, डर शक्तिहीन अनि एक्सनहीन यस्तो हुने होइन, तर परमेश्वरको लागि अगाडि बढ्ने हुन सकौँ। अब कसरी साक्षी हुन सकिन्छ त भन्ने कुरामा चाहिँ सातवटा पोइन्टहरू यहाँ तपाईँलाई मैले लेखेको छु। पहिलो पोइन्ट चाहिँ हामी येशु ख्रिस्टबारे सिधै सधैँ उत्साहित हुनुपर्छ। त्यो त्यसको बा यो खालि सातवटा पोइन्ट पढेर त्यसपछि येशु प्रभुले आज्ञा गर्नुभएको विभिन्न वचनहरू जो हामीले किन साक्षी हुनुपर्छ, येशु प्रभुले के भनिराख्नु भएको छ, येशु प्रभुको जीवन के को निम्ति थियो, मुख्य के उद्देश्य थियो, तपाईँ र मेरो जीवनमा परमेश्वरको उद्देश्य के थियो, त्यसलाई हामी हेर्छौँ। तर यसलाई अलिकति उल्था यसको बारेमा वर्णन म एकछिनमा गर्छु। तर सरसर्ती यो पोइन्ट पढ्दा पहिला चाहिँ हाम्रो जीवन क्रिस्चियन जीवन नै येशु ख्रिस्टमा उत्साहित हुनुपर्छ। कतिचोटि हामी त्यति उत्साहित छैनौँ। अर्को कुरो चाहिँ पहिला आफू पहलकदमी लिने भनेको चाहिँ इनिसिएटिभ गर्ने होइन, इनिसिएटिभ गर्ने आफै केही कुरा गर्ने। तेस्रो, त्यो नगर्दाखेरि चाहिँ लाज मानेर अप्ठ्यारो मानेर बसिरह्यो भने हामी कहिल्यै पनि कुनै पनि कुरा गरिपठाउँदैनौँ। साझा विचार या चासो स्थापित गर्ने भनेको चाहिँ यो कमन कुराहरू खोज्ने, जस्तो मान्छेहरूलाई भेट्ने बित्तिकै उसँग कुराकानी चलाउन खोज्दाखेरि चाहिँ के हुन्छ भने उसको इन्ट्रेस्ट के छ भन्ने कुरो हो। जस्तो कहिलेकाहीँ कुनै मान्छेहरूको एउटै स्कुल एउटै कलेज पढाएको छ भने अथवा एउटै गाउँको हो भने तुरुन्तै एउटा इन्ट्रेस्ट हुन्छ होइन, अथवा कसैलाई के खान मनपर्छ, धेरै किसिमको कुरा हुन्छ, कमन इन्ट्रेस्ट। अनि त्यो साझा विचार र चासो स्थापित गर्ने, त्यसपछि कुरा सुरु गर्न सजिलो हुन्छ, मान्छेहरूसँग कुरा गर्ने तरिकाको कुरा हो यो। परमेश्वरको अगुवाईको लागि प्रार्थना गर्ने, वास्तवमा यो पहिलो पोइन्टमा हुनुपर्छ। जहिले पनि परमेश्वरको सुसमाचार मानिसहरूलाई बाँड्नु हो भने परमेश्वरको अगुवाई चाहिन्छ, पवित्र आत्माको सहायता चाहिन्छ। अघि हामीले हेरिरहेको थियौँ शक्तिको कमी, त्यो शक्ति पवित्र आत्माले दिनुहुन्छ अनि त्यो प्रार्थनाद्वारा मानिसको हृदय खोलिदिनुहुन्छ। त्यस कारण सधैँ नै हामीले प्रार्थना गर्नुपर्छ, आफ्नो व्यक्तिगत गवाही दिने, हाम्रो गवाही मानिसहरूले सुनेर उनीहरूको जीवनमा हाम्रो गवाहीद्वारा परमेश्वर बोल्न सक्नुहुन्छ। त्यसको मतलब के हो, हाम्रो मुक्तिको हामीलाई निश्चयता हुनु पर्यो, हामीसँग गवाही हुनु पर्यो होइन। अनि छैटौँ कुरा चाहिँ परमेश्वरको वचन प्रयोग गर्ने, जहिले पनि परमेश्वरको वचन चाहिँ शक्तिशाली हो। बाइबलमा लेखिएको छ परमेश्वरको वचन, परमेश्वरको वचनको बारेमा यसैयामा यस्तो भनेको छ, त्यो रित्तै फर्केर आउँदैन, त्यसले जे ल्याउनु पर्ने त्यो ल्याउँछ, परमेश्वरको वचनमा शक्ति छ। त्यसकारण परमेश्वरको वचन प्रयोग गर्न सिक्नुपर्छ। सुसमाचार प्रचार गर्दाखेरि खास परमेश्वरको कुरा हो, हामी त केवल परमेश्वरको दूत मात्र होइन, हाम्रो आफ्नो सन्देश होइन। त्यसकारण परमेश्वरको वचनद्वारा परमेश्वरको सन्देश हामी बाँड्छौँ। सातौँ कुरा, असल र ठिक प्रश्नहरू प्रयोग गर्नु। यो प्रश्न सोध्न जान्ने कुरा पनि कुनै पनि सम्बन्धको लागि स्थापित गर्नलाई यो महत्त्वपूर्ण हुन्छ। अब चाहिँ हामी यो यो प्रोसेस तपाईँलाई आज म पढ्न भ्याउँदिनँ, भन्न भ्याउँदिनँ। यो चाहिँ कसरी यसको बारेमा उत्पत्ति 24 अध्यायमा हेरेर त्यसको उदाहरण लिएर हामीले अर्कोचोटि हेर्नेछौँ। पहिलो कुरा चाहिँ एउटा अपेक्षा, एउटा एक्सपेक्टेसन हुन्छ। दोस्रो कुरा चाहिँ त्यो कुराको पुष्टिकरण हुन्छ। त्यसपछि हामीले त्यो सबै कुरा गर्न तयारी हुनुपर्ने कुरा हुन्छ। त्यसपछि त्यसलाई प्रेजेन्ट गर्नुपर्ने, प्रस्तुति, अनि त्यसपछि मान्छेलाई त्यसमा निमन्त्रणा गर्ने। यो पाँचवटा पोइन्ट सुसमाचार मानिसहरूलाई बाँड्दाखेरि, जुन चाहिँ आज तपाईँलाई म सिकाउँदिनँ, खालि आज खालि सुरु गरेर एउटा इन्ट्रेस्ट मात्रै जगाउने। अब चाहिँ तपाईँलाई म बाइबलका केही पदहरू पढ्न चाहन्छु कि येशु प्रभुले हामीले मानिसहरूलाई सुसमाचार बाँड्ने सम्बन्धमा के आज्ञा दिनुभएको छ, बाइबलमा के लेखेको छ। अघि नै सुरुमा हामीले हेऱ्यौँ तपाईँ र मेरो बोलावट चाहिँ साक्षीको लागि, वास्तवमा प्रेरित के अरे प्रेरित 1:8 भनेको चाहिँ महत्त्वपूर्ण हो। हामीलाई चाहिँ पवित्र आत्मा पाएर तिमीहरू साक्षी हुने छौ भनेको छ। त्यहाँ त्यो साक्षी चाहिँ पास्टर अगुवा र एक दुईजना वरदान पाएका ट्यालेन्टेड मान्छेहरू मात्र भने होइन, हरेक क्रिस्चियनको लागि हो। तपाईँहरू म येशूमा मुक्ति पाउने आशा अथवा मुक्ति पाएका छौँ भने हामी जहाँ सुकै होस् हामी गवाही बन्नुपर्छ। अब यहाँ मर्कुस 16 15 यहाँ के लेखेको छ, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, येशु प्रभुले भन्नुभयो सारा संसारमा गएर चेलाहरूलाई होइन सारा सृष्टिलाई सुसमाचार प्रचार गर। यहाँनिर येशु प्रभुले सारा संसारमा सारा सृष्टिलाई सुसमाचार प्रचार गर भन्ने आज्ञा येशु प्रभुको हामी देख्छौँ। अर्को मर्कुस 16:16 के छ, विश्वास गर्ने र बत्तिसमा लिने उद्धार पाउँछ पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। वास्तवमा बाइबलमा जसले येशूलाई चिन्दैन उनीहरू दण्डको भागीदार हुन्छन्, उनीहरू दोषी हुन्छन्। यो कुरो प्रष्ट छ बाइबलमा। अनि कतिचोटि हामी त्यो कुरालाई त्यति धेरै ध्यान दिँदैनौँ। अब त्यो बेलामा त तपाईँको नचिनिया मान्छे अथवा पल्लो गाउँको मान्छे केही नाता पनि पर्दैन, ठिकै होला, तर तपाईँको आफ्नो नजिकको साथी होला, आफ्नो नजिकको दाजुभाइ दिदी पनि होला, आफ्नो नजिकको आमा बुवा होला, अथवा आफ्नै श्रीमान श्रीमती होला, जसले चाहिँ येशूलाई चिनेको छैन, मेरो विचारमा तपाईँलाई धेरै त्यसको बारेमा बोझ हुनुपर्ने होइन। अनि त्यो बोझले तपाईँले येशूको बारेमा उनीहरूलाई बताउनु पर्ने, किनभने बाइबलमा त प्रष्ट छ, तपाईँ र म साँच्ची नै सुसमाचारमा विश्वास गर्छौँ भने यो कुरो बाइबलमा छ, येशूलाई प्रभु नमानेसम्म मान्छेले उद्धार पाउँदैन, उद्धार नपाएसम्म उनीहरू दोषी ठहरछ, अनि तिनीहरूको बारेमा प्रकाशको पुस्तकमा लेखिएको छ उनीहरू आगो र गन्धकको भट्टीमा अनन्तको लागि हालिने छ। यो एकदम डरलाग्दो कुरा हो। कुनै पनि धर्मले मान्छेलाई बचाउँदैन। त्यस कारणले तपाईँ र मैले मानिसहरूलाई विश्वासमा ल्याउने, येशु चिनाउने, उहाँको मुक्तिको लागि उनीहरूलाई सुनाउने कुरा एकदम महत्त्वपूर्ण छ भन्ने कुरा बाइबलले देखाउँछ। अनि म त्यही कुरा यत्रो दिन हामीले हेरिरहेको छौँ, झन्डै वर्ष दिन, अब हामी भाइ अर्पणबाट परमेश्वरको चरित्रको बारेमा, एट्रिब्युट्सको बारेमा धेरै कुराहरू सिकिराखेका छौँ। ती सबै कुराले हामीलाई परमेश्वर चाहिँ यस्तो हुनुहुँदो रहेछ, हामीले परमेश्वरलाई पछ्याउनु पर्छ भन्ने थाहा हुन्छ। अर्को कुरा चाहिँ हामीले उद्धार कसरी काम गर्छ, तपाईँलाई मैले रोमीको पुस्तकबाट कन्डेमिनेसन, जस्टिफिकेसन, स्याङ्क्टिफिकेसन, ग्लोरिफिकेसन, अनि एफिसीको पुस्तकबाट पार्टिसिपेसन, अनि हिब्रूको पुस्तकबाट फेलोसिप भनेर धेरै कुरा सिकाएको छु होइन। हामी कसरी ख्रिस्टमा बढ्ने, पक्का परमेश्वरको सम्बन्धमा भएको व्यक्ति कस्तो हो, यो कुरा भनिराखेका छौँ। तर हामीले अरूलाई कसरी सुनाउने यो कुरा भनेका छैनौँ धेरै होइन। अनि त्यो सुनाउने कुरा पनि परमेश्वरको आज्ञामा छ भनेर भनेका छैनौँ। त्यस कारण आज त्यो कुरालाई अलि बढी जोड म दिन चाहन्छु। अनि त्यसको लागि तपाईँ र मैले सिपालु भएर एकैचोटि सबै तालिम प्राप्त बाइबल कलेज होइन। चेलाहरूले बाइबलमा हामीले सुसमाचारमा हेऱ्यौँ भने येशूलाई भेटेर घरमा गएपछि अर्को चाहिँले उसको आफ्नो भाइलाई ल्याउँछ, आफ्नो परिवारलाई ल्याउँछ। तपाईँले प्रेरितको पुस्तकमा हेर्नु भने 16 लिडियाले उसको सबै परिवारलाई ल्याउँछ, सबै लिडियाको कारणले सबैले विश्वास गर्छन्। फिलिपीमा एउटा चर्च स्थापना हुन्छ। यो सुन्दर कुराहरू बाइबलमा छन्। यहाँनिर येशु प्रभुको आज्ञा के छ, यो धेरैले सुनेको छ, हामीलाई थाहा छ, महान आज्ञा भनेर भनिन्छ, ग्रेट कमिसन भन्छ अङ्ग्रेजीमा। अनि मत्ती 28:18 पनि छ, येशूले सबै अधिकार मलाई दिएको छ भनेर भन्नुहुन्छ। त्यसपछि उहाँले आज्ञा गर्नुहुन्छ, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता पुत्र र पवित्र आत्माको नाउँमा बत्तिसमा दे, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ, र हेर म युगको अन्तसम्म सधैँ तिमीहरूका साथमा छु, युगको अन्तसम्म तिमीहरूको साथमा छु। येशु प्रभुले तिमीहरूको साथमा म छु भनेर यहाँ भन्नुभन्दा अगाडि के छ, चेला बनाउने, बप्तिस्मा दिने र उहाँले सिकाएका सबै आज्ञा पालन गर्न सिकाउने कुरा यहाँनिर छ। यो सम्पूर्ण विश्वासीको लागि यो बाइबलमा प्रष्ट लेखिएको छ। त्यस कारणले यहाँ अर्को पद पनि म यो अघि मैले तपाईँलाई पढिसकेँ, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुसलेममा सारा यहुदिया सामारिया र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। सो उहाँको निम्ति साक्षी हुने भनेको चाहिँ उहाँको सन्देशलाई घोषणा गर्ने। वास्तवमा पावलले कोरन्थहरूलाई दोस्रो कोरन्थी 5:18-17 चाहिँ जो ख्रिस्टमा छ नयाँ सृष्टि भनेर लेखिएको छ, त्यहाँ पुरानो कुरा चाहिँ बितिसकेका हुन्छन्। पुरानो भनेको चाहिँ संसारका पापका कुराहरू। अनि 18 के भनेको छ, ख्रिस्टको राजदूत भनेर भनिएको छ, होइन? राजदूत भनेको चाहिँ तपाईँ र म जो येशूलाई विश्वास गर्छौँ हामी उहाँको राजदूत भनेको चाहिँ उहाँको लागि मेसेन्जर, उहाँको लागि दूत, उहाँको सन्देश बोक्नेहरू, हाम्रो आफ्नो सन्देश होइन। सो हामी गवाही दिने कुरा, सुसमाचार सुनाउने कुरा हाम्रो कुरा होइन, परमेश्वरको कुरा हो। अर्को एउटा यो पद पनि म पढ्न चाहन्छु, प्रेरितमा जब येशू प्रभु उचालिनु भयो त्यतिखेर सबै छक्क परेर हेरिराखेका थिए, अल्मलिराखेका थिए, डराइराखेका थिए। अचानक स्वर्गदूत देखा परेर उनीहरूलाई यही कुराहरू यहाँ भनेको छ, जुन चाहिँ येशू प्रभुको दोस्रो आगमनको बारेमा भनिएको छ, जुन कुरा बाइबलको धेरै ठाउँमा हामी देख्दछौँ। तिनीहरूले भने, गालिलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यो स्वर्गदूतले भनेको कुरा हो। यही येशू जो तिमीहरूबाट स्वर्गमा लगिनु भयो, अहिले जसरी उहाँले तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। अनि हामीलाई थाहा छ येशू फेरि आउने कुराको बारेमा बाइबलमा धेरै कुराहरू लेखिएको छ। यो संसारको अन्त त्यसपछि हुन्छ, येशू आउनु भएपछि त्यसपछि न्याय हुन्छ, उहाँ न्याय गर्न आउनुहुन्छ दोस्रो चोटि। येशूलाई जसले विश्वास गरेको हुँदैन उनीहरू अब चाहिँ वास्तवमा यो पुनरुत्थानको कुरा बाइबलमा छ। योहन्ना 11 पुनरुत्थानको कुरा छ। अनि येशू प्रभु आउनु भएपछि सम्पूर्ण मरेकाहरू पुनरुत्थान हुन्छ, येशूलाई विश्वास गर्ने पनि नगर्ने पनि। अनि एउटा महत्त्वपूर्ण कुरा यहाँ के छ भनेदेखि, येशूलाई प्रभु मानेर ग्रहण नगर्नेहरूको पुनरुत्थान राम्रो आशा ल्याउँदैन। उनीहरूको न्यायपछि उनीहरूलाई आगो र गन्धकको भट्टीमा सधैँको निम्ति परमेश्वरबाट टाढा त्यो कष्टमा फालिनेछ। अनि बाइबलमा त्यसको बारेमा एउटा लाजरस र धनी मानिसको कथामा येशू प्रभुले त्यो घटनामा भन्नुहुन्छ, त्यहाँ दारा किटाइ हुन्छ भनेर। अनि त्यो एउटा चेतावनीको लागि येशू प्रभुले दिएको वचन हो। त्यसकारणले त्यो बौरी उठ्ने कुरा, जब येशू संसारमा दोस्रो चोटि आउनुहुन्छ त्यसपछि सबै बौरी उठ्ने, स्वर्ग जाने र नजाने कुरा चाहिँ आजको सुसमाचारमा विश्वासबाट निर्णय हुन्छ। अनि यो विश्वास गर्ने, येशूलाई विश्वास गर्ने समय मौका चाहिँ यो शरीर छाउन्जेल मात्रै हो, यो कुरा चाहिँ हामीले भुल्नु हुँदैन। भोलि कसैलाई थाहा छैन, त्यसकारणले हामीले आज विश्वास गर्नुपर्छ, आज येशूलाई ग्रहण गर्नुपर्छ, ताकि हामी भोलि येशूबाट बौरी उठेर येशू परमेश्वरसँग स्वर्गमा त्यो आशिषमा सदाको लागि अनन्त जीवन पाउनेछौँ। तर अहिले डिसिजन नगर्यो भने त्यो मौका फेरि चाहिँ आउँदैन। त्यस कारणले अब यहाँ सरसर्ती तपाईँलाई म बाँड्न चाहन्छु केही कुराहरू, कि किन यो सुसमाचार मानिसहरूलाई सुनाउन जरुरी छ। अहिले भर्खरै मैले भने सुसमाचारमा विश्वास नगर्नेहरू बौरी उठेपछि, येशू आउनुभएपछि परमेश्वरबाट अलग, उनीहरूको आत्मिकी मृत्यु, दोस्रो मृत्युमा जानेछन्। त्यो कुरो हामीले भनिराखेका छौँ, त्यस कारणले जरुरी छ। त्यस कारण हामी पनि निश्चय छैन येशूलाई चिनेको कुरामा, अनन्त जीवन पाएको कुरामा, आज उहाँलाई ग्रहण गर्न सक्छौँ, पुरा जीवन दिन सक्छौँ, ताकि हामी परमेश्वरमा सदाको लागि सुरक्षित रहनेछौँ। हामी उहाँका साक्षी हौँ, उहाँको राज्यमा पस्ने ढोका सानो र बाटो साङ्ग्रो छ भनेर मत्ती 7:14 लेखिएको छ। परमेश्वरको बाटो साङ्ग्रो, सानो ढोका, अनि विनाशमा पुर्याउने बाटो चाहिँ फराकिलो भनेर लेखिएको छ। त्यस कारणले साङ्ग्रो भनेको चाहिँ परमेश्वरको आज्ञामा हिँड्ने बाटो साङ्ग्रो हुन्छ, हामीले सत्यतामा हिँड्नुपर्ने हुन्छ। वास्तवमा योहन्ना 3:16 हामी धेरैलाई थाहा छ परमेश्वरको प्रेमको बारेमा त्यहाँ लेखेको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। तर यहाँनिर 18 अर्को कुरा छ, योहन्ना 3:18 अनि त्यो कुरा तपाईँलाई मैले यहाँनिर पढ्न चाहन्छु। अनि त्यो चाहिँ यहाँ के छ भनेदेखि, जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन। अघि मैले सुरुमा भनिसकेँ, त्यो बौरी उठ्ने सबै बौराइन्छ, तर दोषी चाहिँ नर्कमा फालिन्छ। बाइबलमा किटेर भनेको छ, त्यो अर्को धर्म मानेर अथवा नमानेर कुनै सुख छैन। येसुलाई बाहेक, बाटो सत्य र जीवन म नै हुँ, म बाहेक कोही पनि पिता कहाँ जान सक्दैन भने येसुले किटेर भन्नुभएको छ। विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरको एकमात्र पुत्रमा विश्वास, नाउँमा विश्वास गरेको छैन। यो डरलाग्दो कुरा हो। त्यस कारणले यो कुरा नहोस् भनेर हामीले मान्छेहरूलाई सुसमाचार सुनाउनु पर्छ। अर्को 36 पदमा के लेखेको छ तपाईँलाई म पढ्न चाहन्छु, 3:36। जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। यहाँनिर पुत्र भनेको येशु प्रभु, येशु प्रभुमाथि विश्वास गर्नेमा अनन्त जीवन हुन्छ। अनन्त जीवन भनेको चाहिँ परमेश्वरले दिएको कहिल्यै नमर्ने, अब त्यो येशु प्रभु आउनु भएपछिको बौरी उठेपछि हाम्रो शरीर पनि मैमित शरीर, बुढो नहुने शरीर, रोग नलाग्ने शरीर, येशु प्रभु बौरी उठ्दाखेरिको जस्तो शरीर पाउनेछौँ। त्यही कुरो छ बाइबलमा। तपाईँ र म सँगसँगै परमेश्वरको राज्यमा जानेछौँ, उहाँसँग सङ्गति गर्नेछौँ, एक अर्कासँग सङ्गति गर्नेछौँ, सबै रोग व्याध दुष्टता पाप सब त्यहाँ हुँदैन। त्यो कुरा हामीलाई भनिएको छ परमेश्वरको वचनमा। यहाँ जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यस कारण यो अनन्त जीवन पाउने चाहिँ विश्वास गर्ने भनेको चाहिँ आज्ञा पालन गर्ने हो। त्यसैले जहिले पनि बाइबलमा विश्वासलाई चाहिँ तिनवटा कुरा हुन्छ, विश्वासको, विश्वास, भरोसा, आज्ञा पालन। जबसम्म त्यो पालन हुँदैन नि, याकुबले त्यही कुरा भन्छ नि, काम बिना विश्वास मरेको हुन्छ। मान्छेले काम गरेर कुनै कुरा प्राप्त गर्ने होइन, कि कसैले विश्वास गरेको छ कि छैन भन्ने कुरा चाहिँ एक्सन हुनु पर्यो, होइन त्यो भरोसा पछि मात्रै हुन्छ। तपाईँ र मेरो परमेश्वरमा भरोसा हुनु पर्यो, होइन। अनि जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ भनेको चाहिँ, परमेश्वरको क्रोध भनेको डरलाग्दो कुरो हो, किनभने त्यो न्यायमा आउनेछ। त्यो कुरो हामीले यहाँ देख्दछौँ। त्यसकारणले यहाँ लुका 19:41-42 येशूलाई इन्कार गर्ने सहर, जुन चाहिँ जेरुसलेम हो, येशु प्रभुलाई इन्कार गर्ने सहरको निम्ति येशु प्रभु रुनु भएको छ। यहाँनिर मत्ती 9:37 कहाँबाट आयो, तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, फसल प्रशस्त छ तर खेतालाहरू थोरै छन्, मान्छेहरू धेरै भिड देखेर तिनीहरूप्रति दया मानेर भनेर। यो फसल भनेको चाहिँ मानिसहरू जो परमेश्वरको राज्यमा आउनको निम्ति तयार छन्। खेताला भनेको चाहिँ तपाईँ र म, परमेश्वरको सुसमाचार सुनाउने। त्यो कुरो यहाँ छ। तपाईँलाई मैले यो चाहिँ पढ्न खोजेको, लुका 19:41-42 के लेखा छ, जब येशु नजिकै आउनुभयो र सहरलाई देख्नुभयो, त्यो सहरका मानिसहरूले येशुलाई इन्कार गरेका थिए, उहाँ त्यसको निम्ति रुनुभयो, शान्ति कुन कुराले ल्याउँछ भनेर, तैँले आज पनि जानेको भए हुने थियो तर अब तेरो दृष्टिबाट त्यो लुकेको छ, के शान्ति ल्याउने कुरा। अनि यो कसलाई भनेको, विश्वास नगर्ने मानिसहरूलाई, ती सहरका मानिसहरू, किनभने येशु प्रभुलाई इन्कार गरे। अब तपाईँ र मलाई थाहा छ, आज पनि येशु प्रभुलाई इन्कार गर्ने तपाईँ र मेरो दाहिने र बायाँ थुप्रै मान्छे छन्। प्रार्थना गरौँ ताकि उनीहरूको हृदय परमेश्वरले खोल्नु भएको होस्, उनीहरूको समझ खोल्नु भएको होस्। बाइबलमा लेखिएको छ, 2 कोरिन्थी 4:4 होला सायद, के लेखेको छ, संसारको देवले परमेश्वरको सुसमाचार नबुझोस् भनेर उनीहरूको समझलाई पट्टी बाँधेको हुन्छ, बन्द गरेको हुन्छ। तपाईँ र मैले प्रार्थना नगरेसम्म तिनीहरू परमेश्वरको सुसमाचार बुझ्न सक्दैनन्। त्यसकारणले येशु प्रभु किन रुनु भयो त भन्दाखेरि चाहिँ, मानिसहरू येशूलाई विश्वास नगरिकन यो संसारबाट विदा भयो भने के हुन्छ, सदाको लागि दण्डमा पर्नेछन्। त्यो दुःख देखेर, किनभने प्रभुले त विश्वास नगरेका मान्छेहरूलाई पनि प्रेम गर्नुभएको थियो। तपाईँले जान्नुहुन्छ प्रभुले सबैलाई प्रेम गर्नुभयो, सबैको लागि उहाँ मर्नुभयो, होइन र? यहाँनिर प्रभुको प्रेमको बारेमा 2 पत्रुस 3 पत्रुसले लेख्दछन्, आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै कसैले भनाई भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, देख्नुहुन्छ प्रभुको हृदय, कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्य बयान हुनुहुन्छ। मानिसहरू प्रभुको विरोधै गरिराख्छन्। तपाईँलाई म भन्छु, मैले एक वर्षसम्म विरोध गरेँ, मलाई सुसमाचार सुनाउनेलाई पिट्न गए, तर प्रभुले मलाई मौका दिनुभयो, प्रभुले मलाई कायल बनाउनु भयो, मलाई बुझाउनु भयो, मैले प्रभुको अगाडि घुँडा टेकेँ। 42 वर्ष अगाडि म कति धन्यवादी छु, कति खुसी छु, किनभने म र मेरो परिवारलाई परमेश्वरले बचाउनु भयो। परमेश्वरको प्रेम म देख्दछु। तपाईँहरू ममा यो प्रेम हुनुपर्छ। वरिपरि यो संसारमा खालि आफ्नो जग्गा बनाउने, आफ्नो नाम बनाउने, आफ्नो सजिलो कुरा बनाउने मात्र जीवन होइन प्रिय, यो त छोडेर जानुपर्छ। जब बाकसमा जान्छ, हामी मध्ये कतिजनाले त बाकस पनि देख्नु पर्दैन होला, सायद येशू प्रभु भोलि आउने हो कि प्रियहरू हो, केही काम लाग्दैन। तपाईँ र म येशू प्रभुलाई विश्वास गर्नुपर्छ, पश्चाताप गरून् भनेर वा धैर्य भएर हामीलाई अहिले नै हाम्रो पापको दण्ड दिनुभएको छैन, हामीले जे सुकै गरे पनि उहाँले हामीलाई छुनु भएको छैन, उहाँले हामी माथि दया राख्नु भएको छ, ताकि हामीले उहाँपट्टि फर्केर विश्वासमा आउन सकोस्, पश्चाताप गर्न सकोस्। यहाँ अर्को पदमा के लेख्छ, 1 तिमोथी 2:4 पाउलले भन्छ, मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ राख्नुहुन्छ। बाइबलमा पानै पछि तपाईँलाई भेट्नुहुन्छ कि परमेश्वरको प्रेम उहाँले कसरी कलवरीको क्रुसमा देखाउनु भयो। अनि रोमी 5:8 लेखेको छ, परमेश्वरको हामी प्रतिको प्रेम यसैमा प्रमाणित भएको छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि बलिदान हुनुभयो। ख्रिस्टको मृत्यु चान्चु नै थिएन प्रियहरू। हामीले एउटा काँटीले घोत्दाखेरि कति दुख्छ, उहाँको शरीर छ्या छ्या भएको थियो, उहाँको हत्केलामा, खुट्टामा अनि उहाँको कोखामा भाला रोपिएको थियो, उहाँले जति दुःख त कसले सह्यो, तर त्यो सबै कुरा तपाईँ र मलाई उद्धार गर्नलाई, अनि हामी ख्याल ख्याल गरिराखेका छौँ भने कति दुःख लाग्दो कुरा हो। त्यसकारणले हामी परमेश्वरमा भरोसा गर्नुपर्छ। अर्को पद तपाईँलाई म पढ्न चाहन्छु, मत्ती 10:28, तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन् तर आत्मालाई मार्न सक्दैनन्, बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराऊ। म तपाईँलाई एउटा कुरा भन्छु, यो आत्मा, यो डराऊ आत्मा नाश गर्ने भनेर विचार गर्दा सैतान होला भनेर विचार गर्थेँ म पहिले पनि, नयाँ नयाँ विश्वासी हुँदा। थाहा छ यो आत्मा र शरीर दुइटै मार्ने को हो? परमेश्वर। जब हामी जसले विश्वास गर्दैन प्रभुमा, जसले प्रस्ताव गर्दैन, आत्मा र शरीर दुवै उहाँले मार्नुहुन्छ। भनाइको मतलब पापको क्षमाको लागि यति ठुलो बलिदानबाट उहाँको मुक्तिको योजना बनाउनु भयो, अब उहाँलाई प्रस्ताव गरेर विश्वास नगर्यो भने, किन परमेश्वर त धर्मी हुनुहुन्छ नि, न्यायी हुनुहुन्छ नि, उहाँले निष्पक्ष न्याय गर्नुहुन्छ नि, उहाँ पवित्र हुनुहुन्छ। त्यसकारण पापको उद्धारको बाटो बनाएको भए तापनि मान्छेले पश्चाताप नगर्यो भने आत्मा र शरीर, आत्मा र शरीर, आत्मा चाहिँ, आत्माको मृत्यु चाहिँ दोस्रो मृत्यु, जो चाहिँ परमेश्वरबाट सधैँको लागि अलग गरिएर आगोको भट्टीमा फालिने कुरा। त्यसकारण चान्चुने कुरा छैन कि प्रियहरू, हामीले मानिसहरूलाई सुसमाचार सुनाउनु पर्छ, किनभने उनीहरूको दोस्रो मृत्युबाट बचाउन सक्छौँ। शारीरिक मृत्यु सबैको हुन्छ, तर दोस्रो मृत्युबाट बचाउने चाहिँ केवल प्रभु येशूमा विश्वास मात्रै हो। अर्को पद म तपाईँलाई पढ्न चाहन्छु, 19 मत्ती 4, उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको मछुवा बनाउने छु। तपाईँ र मलाई चाहिँ येशू प्रभुले उहाँको पछि लाग्न भन्नुभएको छ, उहाँमा विश्वास गर्ने। अनि यो विश्वास गर्ने कुरा, कसरी विश्वास गर्ने, उहाँमा कसरी बढ्ने, धेरै हामीले सिकेका छौँ। परमेश्वर को हुनुहुन्छ, क्रिस्चियन पक्का के हो, तर उहाँले के भन्नुहुन्छ, हामीले उहाँको पछि लाग्ने मात्र होइन कि हामीले उहाँले लगाएको काम पनि गर्नुपर्छ, जुन चाहिँ मानिसहरूको माछा मार्ने। अनि वास्तवमा यहाँनिर तपाईँले प्रेरित 8:4 तब ती छलपष्ट भएकाहरू, ती प्रेरितहरूले जब उनीहरूले पवित्र आत्मा पाएर प्रचार गर्न थाले, चारैपट्टि गएर परमेश्वरको वचन प्रचार गरे, परमेश्वरको योजनालाई त्यसरी उनीहरूले बढाएको हामी देख्दछौँ। अनि वास्तवमा यहाँ अर्को पद पनि तपाईँलाई म पढ्न चाहन्छु, यस्तो लेखिएको छ, पहिलो थिस्सनिकी 2:4 तर जसरी सुसमाचार हाम्रो जिम्मामा सुम्पनका निम्ति परमेश्वरले हामीलाई योग्य ठान्नुभयो त्यसरी नै मानिसहरूलाई प्रसन्न पार्न होइन तर हाम्रो हृदय जाँच्नु हुने परमेश्वरलाई प्रसन्न पार्न हामी बोल्दछौँ। यहाँ पावलले थेसलोनिकाका विश्वासीहरूलाई लेख्दै गर्दाखेरि के भन्दैछन्, सुसमाचारको जिम्मा हामीलाई दिएको छ। तपाईँले पहिलो कोरन्थीमा हेर्नुभयो भने सुसमाचारको भण्डारे भनेर भनिएको छ। तपाईँ र म जो सुसमाचारमा विश्वास गर्छौँ, हामीलाई परमेश्वरले जुन सुसमाचारमा विश्वास गर्नलाई मद्दत गर्नुहुन्छ त्यो सुसमाचारलाई हामीले अरूलाई बाँड्ने जिम्मा पनि दिनुहुन्छ, सुम्पिएको छ भनेर यहाँ लेखिएको छ। त्यसै गरी मानिसहरूलाई प्रसन्न पार्न हामी त्यो काम गऱ्यौँ होइन, तर हाम्रो हृदय जाँच्नु हुने परमेश्वरलाई प्रसन्न पार्नलाई चाहिँ हामीले मानिसहरूलाई सुसमाचार सुनाउनु पर्छ। किनभने बाइबलमा लेखेको छ, संसारमा एउटा मान्छेले पश्चाताप गर्यो भने स्वर्गमा महिमा हुनेछ। किनभने त्यो पश्चाताप गर्ने भनेको चाहिँ आफ्नो मार्ग छोडेर येशूको मार्ग पछ्याउने, बाइबलको शिक्षालाई पछ्याउने, संसारिक तरिकालाई छोडेर, त्यो पश्चाताप हो। जब एउटा व्यक्ति संसारको तरिका छोडेर प्रभुको तरिका अप्नाउँछ स्वर्गमा रमावट हुन्छ, किनभने त्यसको जीवन त मृत्युबाट जीवनमा सर्छ, ऊ चाहिँ अनन्त जीवन पाउँछ। त्यसकारण एकदमै महत्त्वपूर्ण कुरा हो। अनि येशू प्रभुले मान्छेको जालहारी हुने कुरा गर्नुभएको छ। अनि तपाईँले Luke 5:4-10 हेर्नुभयो भने येशूले जब चेलाहरूलाई त्यहाँ जाल हाल्न लाउनुहुन्छ, ती चेलाहरू चाहिँ रातभरि जाल हालेर हैरान भएर बसिराखेका हुन्छन्। अनि तर येशू प्रभुले जहाँ भन्नुहुन्छ उनीहरूले त्यहाँ जाल हाल्छन्। तपाईँलाई याद छ पत्रुस अनि अरू युहन्ना कतिजना थिए, अनि त्यो ठाउँमा अब पत्रुस त जीवनभरि माछा मारेको, उसलाई थाहा छ नि कहाँ कहाँ माछा हुन्छ, तर जुन ठाउँमा येशूले भन्नुभयो उसले रातभरि हालेको केही पनि छैन, तर उसले हाल्छ येशूले भनेको कारणले। अनि यति धेरै माछा उनीहरूले पक्रिन्छन् कि कहिल्यै पक्रेको थिए, अचानक तिनीहरू डराउँछन् किनभनेदेखि येशू असाधारण भन्ने उनीहरूलाई थाहा हुन्छ। अनि त्यसपछि येशू प्रभुले तिनीहरूलाई भन्नुहुन्छ, नडराऊ, अब उपरान्त तिमीहरूले मानिसहरूलाई पक्रने छौ। त्यहाँ मानिसको जालहारी हुने कुरा येशू प्रभुले त्यसरी सिकाउनु भएको कुरा हामी त्यहाँ देख्दछौँ। अर्को चाहिँ Luke 4:35-36 बाली पाकेको कुराको बारेमा त्यहाँ लेखिएको छ। अनि त्यसपछि बाली काट्ने, मैले यहाँ राखेको छु कि छैन, मैले राखेको छैन यहाँ, अनि तपाईँलाई 1-2 पद अरू बाँकी पढेर सिद्धाउन चाहन्छु। अनि यहाँनिर Romans 9:3 अब हामीले, तपाईँलाई मैले 4 पोइन्ट अघि भनेको थिएँ, त्यो 4 पोइन्टको बारेमा अलिकति कुरा गरेर अनि म सिधाउन चाहन्छु। के 7 पोइन्ट, कसरी हामीले सुसमाचार प्रचार गर्ने। वास्तवमा यो सुसमाचार प्रचार अरूलाई गर्ने कुरा त, पहिला कुरा त हामी परमेश्वरको हाम्रो गवाई जो परमेश्वरमा छ त्यसमा हामी निश्चय हुनुपर्दछ, होइन? पहिलो कुरा चाहिँ त्यो भयो। यहाँ तपाईँलाई मैले अघि भनेको थिएँ 7 पोइन्ट, यहाँनिर पहिलो कुरा चाहिँ येशूको बारेमा हामी उत्साहित हुनुपर्छ। तपाईँ म ख्रिस्टमा विश्वास गरेको क्रिस्चियन जीवन भनेको चाहिँ क्राइस्ट सेन्टर्ड, भनेको चाहिँ येशु केन्द्रित जीवन। वास्तवमा येशू ख्रिस्टमा भएर मात्र हामी जिउन सक्छौँ। अनि तपाईँलाई मैले धेरैचोटि यो भनेको छु, क्रिस्चियनिटी चाहिँ धर्म अन्य कुरा होइन, तर एउटा व्यक्तिसँग सम्बन्ध हो जो प्रभु हुनुहुन्छ, पवित्र आत्मा वा हामीमा आएर बस्नुहुन्छ। त्यसकारणले बाइबलमा हाम्रो शरीर चाहिँ परमेश्वरको मन्दिर अथवा पवित्र आत्माको मन्दिर भनेर भनिएको छ। अनि यो चाहिँ साक्षात येशु प्रभुसँग आत्मामा तपाईँ र मेरो व्यक्तिगत सम्बन्ध हुन्छ। त्यसकारणले येशु प्रभुलाई जसले भेट्छ उनीहरूले येशु प्रभुसँगको संगति अनुभव गर्छ। क्रिस्चियन जीवन भनेको खालि यहाँ दिमागमा मात्रै होइन, उसले येशु प्रभुको उपस्थिति थाहा गर्छ। त्यसैले हामी येशु प्रभुसँग अति उत्साहित हुनुपर्छ, येशुसँग दिनदिनै कुरा गर्नुपर्छ, उहाँसँग प्रार्थना गर्नुपर्छ, जसले क्वाइट टाइम भन्ने गर्छौँ हामी, प्रभुसँग एकान्तमा समय बिताउने, परमेश्वरको वचन पढ्ने भन्ने गर्छौँ। अनि त्यसले चाहिँ हामीसँग, प्रभुसँग हामी अझै नजिक भएर बढ्न सक्छौँ। उहाँको वचनद्वारा दिनदिनै हामीसँग बोल्नुहुन्छ, हामीलाई उत्साह दिनुहुन्छ, हामीलाई समस्या हुँदाखेरि प्रार्थना भनेर येशूसँग घरिघरि मिनेट मिनेट कुरा गर्न सक्छौँ। तपाईँ र मेरो क्रिस्चियन जीवनको सुरुवात येशू ख्रिस्टमा एकदमै उत्साहित भएको हुनुपर्दछ। उहाँको प्रेम हामीलाई अनुभव हुनुपर्छ, उहाँले गरेको प्रेम, किनभने येशूले गर्ने प्रेम चाहिँ, हामीलाई गर्नुहुने प्रेम चाहिँ उहाँले आफ्नो क्रुसद्वारा प्रमाणित गर्नुभएको छ। यति ठुलो कष्ट उहाँले आफ्नो प्रेमको लागि गर्नुभएको छ। वास्तवमा युहन्नाको सुसमाचारमा र पहिलो युहन्ना दोस्रो युहन्नामा परमेश्वरको प्रेमको बारेमा प्रशस्त लेखिएको छ, अनि परमेश्वर प्रेम हुनुहुन्छ भनेर लेखिएको छ। उहाँको प्रेम चाहिँ ग्रिकमा अगापे भन्छ, त्यो चाहिँ निस्वार्थ, त्यो चाहिँ असीमित, जुनसुकै कन्डिसनमा पनि उहाँले प्रेम गरिरहनुहुन्छ, त्यो कुरा त्यहाँ लेखिएको छ। त्यस कारण येशु ख्रिस्टप्रति हामी उत्साहित हुनुपर्छ। तपाईँ र मेरो क्रिस्चियन जीवन येशुमा उत्साहित छैन भने त्यो क्रिस्चियन जीवन हुन पनि सक्छ, नहुने पनि सक्छ, तर मानिसहरूले तपाईँ र ममा ख्रिस्ट देख्नुपर्छ। त्यही कुरो तपाईँले येशु प्रभुको वचनहरू जुन चाहिँ पहाडी उपदेशमा देख्नुहुन्छ, विशेष गरी मत्ती 5:6-7 मत्ती 5 के लेखेको छ, डाँडामा बसालिएको सहर लुकेर लुक्दैन। त्यो भनेको चाहिँ ख्रिस्टमा भएको व्यक्तिमा चाहिँ ख्रिस्ट चम्किनुहुन्छ। तपाईँ र म ख्रिस्ट हाम्रो हृदयमा भएको कुराबाट उत्साहित हुन्छौँ, मानिसहरूलाई बाँड्नलाई हामी प्रफुल्ल हुन्छौँ। किनभनेदेखि कोही मान्छे बिरामी थियो, एकदम ठुलो रोग थियो, तर बिसेक भयो, खुसी हुन्छ नि, होइन? तपाईँ र म उद्धारमा खुसी छौँ, पहिलो कुरा। दोस्रो कुरा चाहिँ आफू पहल गर्ने, इनिसिएटिभ चाहिँ आफूले लिने, होइन? धेरैचोटि मान्छेहरू अलिकति लाज मान्ने खालका हुन्छन्, अनि कतिचोटि मान्छेहरूसँग बोल्दाखेरि गाह्रो पनि हुन्छ, कसरी कुरा सुरु गर्ने। म तपाईँलाई यसको बारेमा टाइम भयो भने धेरै बताउन सक्छु, किनभने म जति यात्रा गर्छु नि मेरो त्यति अनुभव छ। प्लेनमा कतिचोटि 10 घन्टा यात्रा गर्दाखेरि कुनै मान्छे दुईतिर 10 घन्टा 12 घन्टा, कहाँ यहाँबाट सिङ्गापुर जाँदा त 16 घन्टा, एउटा न मान्छे 16 घन्टासम्म बसेको हुन्छ। धेरैजनासँग मैले बोलेको छु, म जहिले पनि प्रार्थना गरेर जान्छु, त्यहाँ बस्दाखेरि प्रार्थना गर्छु, उनीहरूसँग कसरी कुरा गर्ने। अनि आजकलको समयमा धेरै जस्तो मान्छे विचारमा धेरै फरक छ, मेरो सोच र उनीहरूको सोच धेरै फरक छ, अनि उनीहरूसँग कसरी कुरा गर्ने। हामीले आफैले इनिसिएटिभ उसलाई मनपर्ने कुरा के रहेछ जुन चाहिँ मलाई पनि मनपर्छ, हामीले पत्ता लगाउनुपर्छ। यो भन्न खोजेको कुरा त्यही हो, कसरी सम्बन्ध स्थापित गर्ने। यो एउटा कोसिस हो, कसैले सिपालु हुन्छन्, अलिक बढी गर्छन्, कसैले कम, तर जब प्रार्थना गरिन्छ यहाँनिर साझा चासो पत्ता लगाउने भन्ने कुरा होइन। पहिलो कुरा, तपाईँ र म आफै अगाडि बढ्नु पर्यो। म जस्तै हाई इनर्जी छ भने केही फरक परेन। मैले पहिला योभन्दा 33 वर्ष अगाडि मलेसियामा बसमा यात्रा गर्दा गर्दै सुसमाचार बाँडेर एकजनालाई ग्रहण गराएको छु, तर त्यो त्यसको लागि के हुन्छ, बिहान उठेर प्रार्थना गरे हुन्छ नि, प्रभु मलाई आज एकजना दिनुहोस्। अनि एकजना मान्छे डिएल मुडी सिकागोमा काम गर्थे, पास्टर थिए, मुडी बाइबल कलेज उनले सुरु गरे, त्यहाँ मुडी चर्च भन्ने छ, उनको पालाको चर्च। डिएल मुडीको धेरै किताबहरू छन्, थाहा छ उनको के थियो, उनको एउटा कमिटमेन्ट थियो, कमसेकम एकजनालाई सुसमाचार नसुनाइकन ऊ चाहिँ नसुक्ने। यसको बारेमा तपाईँलाई म थुप्रै कुरा भन्न सक्छु, धेरै मिसिनेरीहरूको बारेमा जसले परमेश्वरको सुसमाचारको लागि अर्को देशमा गएर ज्यान फालेका छन्। तर प्रियहरू, तपाईँ र म ज्यान फाल्नु परेको छैन, तर तपाईँ र मैले प्रार्थना कति गऱ्यौँ, चाहना कति गऱ्यौँ, के त्यही प्रभु जो उत्साहित भएर हाम्रो हृदयमा रहनु भएको छ, अरू मान्छेलाई पनि चिनिन चाहनुहुन्छ, तपाईँ र मैले कति सोच्यौँ, त्यो कुरा हो यहाँ। त्यस कारणले मान्छेहरूलाई सम्बन्ध स्थापित गर्नलाई उनीहरू कमन ग्राउन्ड, कमन इन्ट्रेस्ट भेट्नु पर्यो, ताकि त्यो मान्छेसँग गफसफ गर्न सकियोस्। यस्तो बेलामा मैले धेरै क्रिस्चियनहरूलाई भेटेको छु, अनि क्रिस्चियनहरूसँग परिचय भएको छ धेरै मान्छेहरूसँग, तर कतिचोटि नमिठो अनुभव पनि छ, किनभने कति फरक खालको मान्छेहरू, अनि जब बाइबलको कुरा छर्स ल्याउने बित्तिकै कस्तो कुरा भनिदिन्छ, होइन? त्यो पनि म त धेरै अनुभव छ मेरो. एनिवे चौथो पोइन्ट, चौथो पोइन्टमा चाहिँ के छ, हामीले जहिले पनि यो चाहिँ एक एक नम्बरमा हुनुपर्ने कुरा हो. तपाईँ र म सुत्न जाने बेलामा र बिहान उठ्दाखेरि यो कुरा हाम्रो मनमा आउनुपर्छ, आज प्रभु तपाईँको निम्ति म कसलाई बचाउँ, को दिनुहुन्छ तपाईँले, आज मलाई मुख खोल्नलाई मौका दिनुहोस्, तिनीहरूको समझ खोलिदिनुहोस्. प्रियहरू तपाईँ र ममा त्यो खालको के भन्छ त्यसलाई नेपालीमा हुटहुटी भन्दो रहेछ होइन, के अरे जुनुन भन्छ हिन्दीमा, प्यासन भन्छ अङ्ग्रेजीमा. एभ्री क्रिस्चियन ह्याभ इट, किनभने हामीमा प्रभु हुनुहुन्छ जो स्वर्ग छोडेर संसारमा मान्छे बनेर सबै दुःख कष्ट भोगेर हाम्रो पापको दण्ड तिरेर बौरी उठ्नु भएर स्वर्गमा बस्नु भएको छ. उहाँको आज्ञा मानिसहरूलाई गवाही बन्ने होइन, प्रार्थना गर्ने. अनि पाँचौँ कुरा चाहिँ व्यक्तिगत गवाही. यो व्यक्तिगत गवाहीको सम्बन्धमा चाहिँ तपाईँलाई म के भन्न चाहन्छु भनेदेखि, तपाईँ र मेरो जीवनमा एउटा गवाही हुनुपर्छ, हाम्रो मुक्ति निश्चय हुनुपर्छ. तपाईँको मुक्तिमा निश्चय हुनुहुन्न भनेदेखि अहिले तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ, अहिले निश्चयतामा जान सक्नुहुन्छ. बाइबलमा प्रष्ट त्यसको बारेमा भनिएको छ कसरी निश्चयतामा आउने. तपाईँ र मेरो गवाही हुनुपर्छ पहिलो कुरो. दोस्रो कुरो, गवाही हामीले सम्झना गर्नुपर्छ, लेख्नुपर्छ, कण्ठ गर्नुपर्छ. कसरी गवाहीलाई सत्य प्रकारले परमेश्वरको महिमा हुने प्रकारले मानिसहरूलाई विश्वासमा ल्याउने प्रकारले तयार गर्न सकिन्छ सत्य कुरा. अनि हामी म भन्छु नि, मैले अपरेसन मोबिलाइजेसन ओएममा काम गरेको 33 वर्ष अगाडि धेरै अनुभव छ. अनि हामीले सबैले गवाही लेख्नु पर्थ्यो, तिन किसिमको, 3 मिनटको, 5 मिनटको, एउटा चाहिँ नयाँ मान्छेलाई, एउटा क्रिस्चियनलाई. म अहिले पनि तपाईँलाई थुप्रै गवाही भन्न सक्छु. हामी सबैले यो आफ्नो आफ्नो गवाहीलाई बनाउन सक्छौँ, सत्य गवाही है, वचनबाट, झुटा कुरा होइन. तर परमेश्वरले हाम्रो गवाहीद्वारा मानिसहरूको हृदय बदल्न सक्नुहुन्छ. व्यक्तिगत गवाही हुनुपर्छ. अर्को, परमेश्वरको वचनलाई जहिले पनि प्रयोग गर्नुपर्छ. तपाईँ र मैले जानी नजानी परमेश्वरको वचन उच्चारण गर्यौँ भने त्यो वचन चाहिँ मान्छेको हृदयमा रोपिन्छ. वास्तवमा बिउ छर्ने भनेर जुन बिउ छ, तपाईँ र मैले बिउ छर्ने हो, तर त्यो बिउ चाहिँ मानिसहरूको हृदयमा छरिन्छ अनि त्यो चाहिँ उम्रिन्छ. त्यस कारणले हामीले वचन प्रयोग गर्ने. अनि अर्को, यो अन्तिम कुरा चाहिँ, असल र ठिक प्रश्नहरू, आस्क राइट काइन्ड अफ क्वेसन. यो त कुनै पनि व्यक्तिसँग तपाईँले सम्बन्ध गर्नु पऱ्यो भने जान्नुपर्ने कुरा नै, ठिक प्रश्न गर्ने, सही प्रश्न गर्ने, जसले तपाईँको वार्ता कुराकानी सम्बन्धलाई गहिराईमा लान्छ, मान्छेलाई इन्ट्रेस्ट जगाउँछ, झुट्टा कुराले होइन. फेरि त्यसैले यो प्रार्थनाद्वारा तपाईँ र मैले गऱ्यो भने परमेश्वरले हामीलाई प्रशस्त ज्ञान दिनुहुन्छ अनि हामीले यी सबै कुरा गर्न सक्छौँ. त्यस कारणले परमेश्वरको सुसमाचारलाई बाँड्ने कुरामा परमेश्वरले हामीलाई अझ सहायता गर्न सक्नुहुन्छ. हाम्रो जीवनमा परमेश्वरको शक्ति हुनलाई चाहिँ उहाँको आत्मामा हामी जिउनुपर्छ. फिलिपी 1:27 पावरले यो प्रार्थना गर्छन् फिलिपीका विश्वासीहरूलाई, जुन चाहिँ हरेक क्रिस्चियनको जीवनमा हुनुपर्ने. केवल तिमीहरूका जीवनको चाल ख्रिस्टका सुसमाचारको योग्य होस् भनेको चाहिँ के भनेको, हाम्रो जीवनको चाल, हामीले जिउने दैनिक जीवन होला. हामी काम गर्नुपर्छ, पैसा कमाउनुपर्छ, नाम जे 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 गर्नुपर्छ, छोराछोरीलाई ठिक बाटो लाउनुपर्छ, तर त्योभन्दा सबभन्दा ठुलो कुरो चाहिँ येशूको वचन अनुसार जिउने कुरा चाहिँ, अनि त्यसपछि सुसमाचारको योग्य हुन्छ. त्यहाँ चाहिँ आशिष हुन्छ. हाम्रो छोराछोरीलाई पनि ठिक बाटो लाउने काम येशूले गर्नुहुन्छ, पवित्र आत्माले गर्नुहुन्छ. हामीले चिन्ता गर्नु पर्दैन, हामीले सत्यमा जिउने, परमेश्वरको महिमामा जिउने. म चाहे आएर तिमीहरूलाई देखौँ, चाहे अनुपस्थित रहौँ, फिलिपीको विश्वासीहरूलाई भन्दैछन्, म तिमीहरूको बारेमा यही कुरा सुन्न चाहन्छु कि तिमीहरू एउटै आत्मामा दृढ भई खडा भएका छौ र एउटै मनका भाइ सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ. यो कुरो चाहिँ पावलको प्रार्थना हो. हामी तपाईँ र म यहाँनिर बे एरियामा बसेका छौँ, हामी एकअर्कामा सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्ने पावलको प्रार्थना छ. हामी एकअर्का परमेश्वरको प्रचार, नाम सुसमाचार प्रचारको लागि उहाँको गवाही हुने, साक्षी हुने कुरामा हामी एउटै मनका हुने कुराको प्रार्थना यहाँ गरिएको छ. त्यसकारणले तपाईँ र मलाई के कुराले मोटिभेट गर्नुपर्छ, यो कुरा एक दुईवटा कुरा गरेर म सिधाउन चाहन्छु। हामीलाई अघिदेखि ख्रिस्ट केन्द्रित हुनु पर्यो, उहाँमा जोसिलो हुनु पर्यो। तर सबभन्दा मुख्य कुरा चाहिँ, पहिलो कुरा चाहिँ, तपाईँ र म परमेश्वरको प्रेमद्वारा अभिप्रेरित हुनु पर्यो। हामीमा परमेश्वरको प्रेमको कुराले हामीलाई बाध्य गराउनु पर्यो। यहाँनिर पावलले कोरन्थको विश्वासीहरूलाई दोस्रो कोरन्थी 5:14 भन्छन्, ख्रिस्टको प्रेमले हामीलाई बाध्य गराउँछ किनभने हामीलाई यो निश्चय छ कि सबैका निम्ति एकजना मर्नु भएको हुनाले सबै मरे। यहाँ के भनेको, ख्रिस्टको प्रेमले हामीलाई बाध्य गराउँछ। ख्रिस्टको प्रेमले गर्दाखेरि हामी तिमीहरूको जस्तै दुःख सहन पनि हामी तत्पर भएर आइरहेका छौँ किनभने प्रभुले हामीलाई यति धेरै प्रेम गर्नुभयो। अनि अर्को कुरा, यहाँनिर ख्रिस्टको आज्ञा पनि प्रेमको लागि छ। हरेक विश्वासीको लागि सबभन्दा ठुलो आज्ञा यसु प्रभुले यो कुरा भन्नुहुन्छ, उहाँले तिनीहरूलाई भन्नुभयो, तैँले परम प्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले प्रेम गर्नु। भनेको चाहिँ पुरा जीवनले हामीले परमेश्वरलाई प्रेम गर्नु पर्यो। हरेक व्यक्ति जो ख्रिस्टियन भनेर विचार गरेको हुन्छ, उसले परमेश्वरलाई हर हिसाबले यसरी प्रेम गर्नुपर्ने हुन्छ। त्यो प्रेमले चाहिँ मानिसहरूलाई सुसमाचार सुनाउने कुरा, किन जसलाई हामीले प्रेम गर्छौँ उहाँको आज्ञा पालन गर्छौँ। बाइबलमा लेखेको छ, हामी येशूलाई प्रेम गर्छौँ भन्ने कुराको प्रमाण चाहिँ उहाँको आज्ञा पालन गरेर दिन्छौँ। योहन्ना 15 अध्यायमा र पहिलो योहन्ना 4 अध्यायमा यो कुरा प्रष्ट लेखिएको छ, होइन? अनि दोस्रो आज्ञा के छ, तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु। तपाईँले छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहुन्छ भने त्यो छिमेकी नर्क गएको तपाईँलाई मनपर्छ? उसको आत्मिकी मृत्यु जो आगो र गन्धको भट्टीमा फालिएको मनपर्छ? पक्का पनि पर्दैन। अनि थाहा छ तपाईँलाई छिमेकी भनेको हो, छिमेकी भनेको जो पनि हुन्छ तपाईँ र मेरो नजिक, सायद आफ्नै परिवार होला, चाहे नचिनेको मान्छे नजिकै बसेको होला, कहिलेकाहीँ हामीलाई मन नपर्ने मान्छे शत्रु पनि होला। परमेश्वरले त हामीलाई शत्रुलाई प्रेम गर भन्नुभएको छ नि। वास्तवमा क्रिस्चियनले शत्रुलाई प्रेम गर्नै पर्छ, बाइबलमा त्यो कुरा छ। अनि यहाँ अर्को पोइन्ट छ, सारा जगत प्राप्त गरेर आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ, अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? यो कुरा त पक्का छ नि, होइन? अब तपाईँलाई यहाँ एक दुईवटा कुरा म भन्न चाहन्छु, जो चाहिँ मार्था र मरियम दुईजना, अनि लाजरस मरेको, अनि मार्था र यो युहन्ना 11 अध्यायमा यो कुरा छ। तपाईँलाई सरसर्ती यो कुरा पढेर म सिद्धाउन चाहन्छु। अनि 11 अध्यायको 26 पदमा यहाँनिर 11 अध्यायको 26 पदमा, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन कि तिमी यो विश्वास गर्छौ? त्योभन्दा अगाडि 25 पदमा येशू प्रभुले के भन्नुहुन्छ? अब तपाईँले म यो युहन्नाको सुसमाचार 11 अध्याय पुरै पढ्न सक्नुहुन्छ, विशेष 17 देखि तल पढ्न सक्नुहुन्छ। यो घटनाको बारेमा लाजरस मरेर 4 दिनसम्म गाडिसकेलाई प्रभुले बौरी उठाउनुहुन्छ, तर त्यो क्रममा एउटा महत्त्वपूर्ण सत्यता यहाँ प्रकट हुन्छ। यहाँ येशू प्रभुले सिकाउनुहुन्छ, अनि मार्था र मरियम, विशेष गरी मार्थासँग यहाँ कुरा भएको कुरा हामी हेर्छौँ। अनि यहाँ 25मा के छ, येशूले तिनलाई भनेको, मार्थालाई भन्दै हुनुहुन्छ, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जिउने छ। अनि खासमा त्यहाँ के छ भनेदेखि, येशू प्रभुले चाहिँ म पुनरुत्थान र जीवन हुँ, अनि लाजरसलाई जीवनमा ल्याउन सक्छु भन्ने कुरा गर्दै गर्दा उनीहरूले के सोच्छन्, उनीहरू मरेपछि बौरी उठाउने, किनभने मरेपछि बौरी उठाउने कुरा यहुदीहरूको शिक्षामा थियो, त्यसकारणले उनीहरूले त्यो सोचेका थिए। तर येशु प्रभुले त अहिले नै बौरी उठाउन सक्ने, कुनै पनि व्यक्ति बौरी उठ्ने कुराको लागि चाहिँ येशु प्रभु नै पुनरुत्थान र जीवन हुनुहुन्छ, येशुले जीवन दिन सक्नुहुन्छ, कुनै पनि व्यक्तिले जीवन पाउने चाहिँ येशुद्वारा मात्र हो भनेर उहाँले भन्दै हुनुहुन्थ्यो। अनि यहाँनिर मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ भनेर उहाँलाई भन्नु भन्दै हुनुहुन्छ। अनि त्यसकारणले यहाँनिर तुरुन्तै मार्थाले के भन्छ, के अरे, यहाँनिर येशु प्रभुले, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन के तिमीहरू यो विश्वास गर्छौ? यहाँनिर येशु प्रभुले सोध्नुभयो मार्थालाई। ए, यहाँ दुईटा मर्ने कुरा छ यहाँ। पहिलो चाहिँ जीवनमा मनै हुँ, मलाई विश्वास गर्ने, मर्यो भने पनि जिउने छ। यो मृत्यु चाहिँ शारीरिक मृत्यु हो, शारीरिक रूपमा तपाईँ र म मरे पनि आत्मिक रूपमा चाहिँ हामी जिउँछौँ। तर यहाँनिर अर्को मृत्युको कुरा छ, त्यहाँ के छ, जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन, यो चाहिँ दोस्रो मृत्युको कुरा हो, आत्मिक मृत्यु। तपाईँ र म जसले ख्रिस्टलाई विश्वास गरेका छौँ, हामी कहिले मर्ने छैनौँ, हाम्रो आत्मिक जीवन अनन्त जीवन भइसकेका छ। त्यसकारण जब यो कुरा येशुप्रभुले भन्नुहुन्छ, अनि मार्थालाई येशुप्रभुले यो प्रश्न गर्नुहुन्छ, के तिमी यो विश्वास गर्छौ, अनि मार्थाले के जवाब दिन्छ, मार्थाले 27 पदमा युहन्नाको सुसमाचार 11 जवाब दिन्छ, तिनले उहाँलाई भनिन्, हे प्रभु, म विश्वास गर्छु तपाईँ संसारमा आउनुहुने ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ। यो जवाफ मार्थाको छ। अनि तपाईँलाई म यहाँ भन्न चाहन्छु, मार्थाको उत्तर एकदम सठिक छ, मार्थाले एकदम सही उत्तर दिएको हामी यहाँ देख्दछौँ। अनि त्यसमा तिनवटा कुराहरू हामी देख्छौँ, अनि तपाईँलाई सरस्वती यो कुरा पढेर त्यो तिनवटा कुरा भनेर म सिद्धाउन चाहन्छु। 26 पदमा हामीले भर्खरै येशुप्रभुले सोधेको प्रश्न हामीले हेऱ्यौँ, के तिमी यो कुरा विश्वास गर्छौ भन्ने। आज वास्तवमा हरेक व्यक्तिले आफ्नो जीवनमा जवाफ दिनुपर्ने महत्त्वपूर्ण प्रश्न यो हो कि हामी विश्वास गर्छौँ कि येशुप्रभु जीवन दिनुहुन्छ, के तपाईँ आफ्ना पापहरू क्षमा भएको चाहनुहुन्छ। यदि त्यसो हो भने के तपाईँ येशु मसीहमा साँचो विश्वास गर्नुहुन्छ। मार्थाले चाहिँ के उत्तर दिँदैछन् यहाँ, तपाईँ र मलाई विश्वास गर्छस् भनेको चाहिँ येशुमा साँच्चै विश्वास गर्छस् भन्ने प्रश्न हो। मार्थाको उत्तर चाहिँ के छ, एकदमै सुन्दर उसको स्वीकार उनले गर्छिन् येशु प्रभुलाई। उनले भनेकी छिन्, हे प्रभु, मलाई विश्वास छ कि तपाईँ ख्रिस्ट भनेको चाहिँ मसीह, ख्रिस्ट भनेको चाहिँ क्राइस्ट भन्छ अङ्ग्रेजीमा, हिब्रु के भन्छ, ग्रिकमा चाहिँ ख्रिस्ट भनेको अभिषिक्त परमेश्वरको मसीह उद्धारकर्ता भन्ने अर्थ लाग्छ। पुरानो नियममा मसाया भनिन्छ, मसीह त्यो पनि उद्धारकर्ता जो चाहिँ हिब्रूमा, यो ग्रिकमा चाहिँ ख्रिस्ट। अनि परमेश्वरको पुत्र हुनुहुन्छ जो संसारमा परमेश्वरबाट आउनुभयो। अनि यो कुरा जब मार्थाले भनिन् येशु प्रभुको उत्तरमा, मार्थाले तिनवटा कुरा एकदमै महत्त्वपूर्ण कुरा भनेकी छिन्, जुन कुरो हामी ध्यान दिएर हेर्छौँ। पहिलो कुरा चाहिँ उनले येशुलाई प्रभुको रूपमा स्वीकार गरेकी छिन्। उनले के भनिन्, हे प्रभु, उनले पहिलो कुरा के भनिन्, हे प्रभु, यहाँनिर होइन हे प्रभु, पहिलो कुरा उनले स्वीकार गरिन्, येशुलाई प्रभु भनिन्। अनि यो प्रभु भनेर स्वीकार्ने कुरा एकदमै महत्त्वपूर्ण छ क्रिस्चियनमा। तिनले येशुलाई पछ्याउन र उहाँको आज्ञा पालन गर्न आफ्नो हृदय समर्पण गरेकी छन्। प्रभु भनेर कसैले, बाइबलमा रोमी 10:9-10 लेखेको छ, हामीले उद्धार पाउने नै येशुलाई प्रभु स्वीकार्ने वा मरेकोबाट परमेश्वरबाट बौरी उठ्नु भएको हो भनेर विश्वास गर्ने। अब त्यो प्रभु स्वीकार्ने भनेको चाहिँ अबदेखि उसो मेरो जीवन चाहिँ तपाईँको बाटोमा भनेर स्वीकार्ने, यो कुरो मान्छेले धेरैचोटि विश्वास गरेका छैन, बुझ्या छैन। अनि यहाँनिर मार्थाले चाहिँ बुझेर येशुलाई प्रभु भनेर भन्छन् र उहाँमा समर्पण गरेको कुरा निश्चय गर्छिन्। यसकारण तिनी उहाँलाई प्रभु भन्छन्। येशुमा विश्वास गर्नु भनेको उहाँलाई प्रभु भन्नु हो, अथवा उहाँको प्रभुत्व स्वीकार्नु, उनीहरूको जीवनमा उहाँको सबै कुरा स्वीकार्नु। दोस्रो, उनी उहाँलाई ख्रिस्टको रूपमा विश्वास गर्छिन्। दोस्रो कुरो चाहिँ तपाईँ ख्रिस्ट भनेर, होइन ख्रिस्ट भनेको चाहिँ त्यसको अर्थ मसीह अथवा उद्धारकर्ता जो अभिषिक्त जन परमेश्वरबाट आउनु भएको। तेस्रो कुरा मार्थाले स्वीकार गरेको कुरा के हो, तिनी उहाँलाई परमेश्वरको ईश्वरीय पुत्रको रूपमा स्वीकार गर्छिन्। उनी येशु चाहिँ परमेश्वरबाट आउनु भएको हो भनेर विश्वास गरिन्छ, जो आउनु भएको छ। यो येशुमा साँचो विश्वासको सुन्दर अभिव्यक्ति हो यो मार्थाले भनेको यो तिनवटा पोइन्टहरू एकदमै महत्त्वपूर्ण सुसमाचारमा। उनको जवाबमा उनको ख्रिस्टमा साँचो विश्वास गरेको कुरालाई प्रष्ट प्रकट गरेको कुरा हामी यहाँ देख्दछौँ। त्यसकारणले यदि हामी साँच्ची नै येशुको सुसमाचारमा विश्वास गरेर हाम्रो मुक्तिको निश्चयता पाउन चाहन्छौँ भने मार्था जस्तै तिनवटा कुरा स्वीकार्नुपर्छ। यदि तपाईँले येशूलाई परमेश्वरबाट मसीहको रूपमा विश्वास गर्नुभएको छैन वा तपाईँले उहाँलाई आफ्नो प्रभु भन्नु वा मान्नु भएको छैन भने तपाईँलाई अहिले यसो गर्न निमन्त्रणा गर्दछु। जब तपाईँ जीवित हुनुहुन्छ जबसम्म तपाईँ अब तबसम्म तपाईँ र मलाई यो येशूलाई स्वीकार्ने अवसर मिल्छ, विश्वासको अवसर। यो शरीरको मृत्युपछि फेरि कहिले यो मौका मिल्ने छैन, त्यसैले यो काम एकदमै अर्जेन्ट छ। त्यस कारण आज नै हामी उहाँलाई विश्वास गरेर मुक्ति पाउन सक्छौँ। आज तपाईँलाई मैले कोसिस गरेको कुरा चाहिँ सुसमाचारको निम्ति पनि हामीलाई बोलाइएको छ अनि त्यसमा हामीले कति जोड दिइराखेका छौँ, कति त्यसको लागि हामी सोचिराखेका छौँ। हामीले आफैलाई परमेश्वरमा समर्पित गर्न जरुरी छ परमेश्वरको सुसमाचारको लागि। यसको लागि तपाईँ यो नभन्नुहोस् कि म चाहिँ कमजोर छु, म चाहिँ मेरो केही उपाय छैन। परमेश्वरमा त सबै उपाय छ। परमेश्वरमा हामी गयो भने किन तपाईँ र मेरो शक्तिले गर्ने होइन, हामी सबै परमेश्वरको शक्तिले। त्यसकारण परमेश्वरको निम्ति कसरी हामीले उहाँको सुसमाचार मानिसहरूको जीवनमा पुर्याउने यो पनि हाम्रो बोलावट, यसमा परमेश्वरले हामीलाई डोर्याउनु भएको होस्। आउनुहोस् हामीहरू प्रार्थना गरौँ आजको विषयलाई।